हामी अहिले राजनैतिक अस्थिरताको समय भएर गुजिरहेका छौँ। यसको कारणहरूमध्ये एक भनेको 20 डिसेम्बर 2020 राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सल्लाह अनुसार प्रतिनिधि सभा विघटन गर्नुभयो। तर किन? यसको कारण साधारण एउटा यसको साधारण उत्तर हुन्छ, कारणहरू त धेरै होला, तर एउटा कारण के छ भन्दाखेरि प्रधानमन्त्रीले आफ्नो हातमा भएको शक्तिलाई जान दिन चाहँदैनथ्यो। उहाँ शक्तिशाली कायम रहन चाहनुहुन्थ्यो र उहाँ सुरक्षित रहन चाहनुहुन्थ्यो। हामीलाई थाहा छ अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि बाइडेनको सामु त्यति सजिलो आफ्नो हार स्वीकार गर्न चाहेन र उसले आफ्नो कुर्सी छोड्न नचाहेको पनि हामीले त्यो देखिरहेका छौँ। आफू शक्तिशाली र सुरक्षित रहन डोनाल्ड ट्रम्पले आफूले सक्ने जति सबै प्रयास गरे। क्रिस्चियन सङ्घ संस्था र चर्चहरू हुँदा पनि यस्ता किसिमका चर्चिकालहरू देख्न पाइन्छ, तर हामी त्यतातिर अहिले जाने छैनौँ। तर तपाईँलाई थाहा छ किन मानिसहरू यति धेरै शक्तिलाई प्रेम गर्छन्? Why do people love power so much? किनकि शक्तिले मानिसहरूलाई नाउँ र सुरक्षा प्रदान गर्दछ। शक्तिले मानिसहरूलाई नाउँ र सुरक्षा प्रदान गर्दछ। यसले मानिसहरूलाई साना मसिना खालको ईश्वरहरू बनाइदिन्छ, प्युनी गड्स। अदनको बगैँचादेखिको मानव जातिको मूल चाहना भनेको, मुख्य चाहना भनेको परमेश्वरलाई विस्थापित गरी आफै ईश्वर बन्नु हो। बाबेल अर्थात् बेबिलोनको घटनाको शताब्दीपछि पनि बेबिलोनका राजा दानियलले यसरी भनेका छन् कि के यो महान बेबिलोन होइन जुन मैले आफ्नो कृतिका महिमाको लागि मेरो ठुलो शक्तिद्वारा आफ्नो राजकीय निवास स्थान बनाएको छु? यस्ता फुटनीहरू आज हामी यसको फुटनीहरूको विभिन्न संस्करणहरू विभिन्न ठाउँमा हामी सुन्ने गर्दछौँ। प्रिय तपाईँ विश्वास गर्नुहोस् या नगर्नुहोस्, हामी सबैजनासँग फुच्चे महाराजा बन्ने प्रवृत्ति छ। अर्थात् एकजना टिप्पणीकारका अनुसार, केनका अनुसार, हामीसँग हाम्रो सानो बेबिलोनी हृदयहरूलाई हाम्रो जीवनको सिंहासनमा उचाल्न खोज्ने स्वभाव छ। तर यसको बारेमा परमेश्वरले के सोच्नुहुन्छ? आफूलाई उचाल्न खोज्ने, आफू ईश्वर बन्न चाहने, शक्ति आफ्नो हातमा लिएर सर्वभौम बन्न चाहने मानिसहरूको बारेमा परमेश्वरले के सोच्नुहुन्छ? अनुसार आजको मूल पाठबाट यी कुराहरू हामी विचार गर्नेछौँ। हामी उत्पत्ति 11 अध्यायमा आइपुगेका छौँ। तपाईँसँग बाइबल छ भने कृपया उत्पत्ति 11 अध्यायलाई पठाउनुहोस्। तपाईँसँग बाइबल छैन भने पनि हामीसँग उपलब्ध केही बाइबलहरू छन्, तपाईँले त्यो प्रयोग गर्न सक्नुहुन्छ। उत्पत्ति 11 अध्यायमा हामी आइपुगेका छौँ। उत्पत्ति बाइबलको पुस्तकहरूमध्येको सबैभन्दा सुरुको पुस्तक हो। यदि तपाईँ नयाँ हुनुहुन्छ, बाइबलसँग त्यति तपाईँ परिचित हुन्न भने, यो सबैभन्दा सुरुकै पुस्तकलाई हामी उत्पत्तिको पुस्तक भन्दछौँ। हामी 11 अध्यायमा आइपुगेका छौँ। च्याप्टर 11 बाबेलको धरहरा। हामी उत्पत्ति 11 अध्यायको 1-9 पदसम्मबाट हेर्नेछौँ। उत्पत्ति 11 अध्यायको 1-9 पदसम्मबाट हेर्नेछौँ। जसै म पढ्छु, कृपया तपाईँहरू सबैजनाले आफ्नो बाइबलमा हेर्नुहोस्। त्यस बेला जम्मै पृथ्वीमा एउटै भाषा र एकै खालको बोली थिए। मानिसहरू पूर्वतिर सर्दै जाँदा सिना देशमा एउटा मैदान भेटाएर त्यहीँ बसोबास गरे। तिनीहरूले आपसमा भने, लौ हामीहरू इँट बनाएर पोलौँ। ढुङ्गाको सट्टा इँट र हिलोको सट्टा अलकत्रा तिनीहरूले प्रयोग गरे। तब तिनीहरूले भने, लौ हामी आफ्नो निम्ति एउटा सहर र स्वर्गैसम्म पुग्ने एउटा धरहरा बनाऊ अनि आफ्नो नाउँ राखौँ र हामी पृथ्वीभरि जताततै नछरियौँ। मानिसहरूका सन्तानले बनाइरहेका सहर र धरहरा हेर्नलाई परमप्रभु तल ओर्लनुभयो अनि परमप्रभुले भन्नुभयो, यदि एउटै भाषा बोल्ने एउटै जातिको स्थानमा अहिले यिनीहरूले यो गरे भने अब तिनीहरूले योजना गरेको कुनै पनि कुरा असम्भव हुने छैन। आओ तल ओर्लेर गई तिनीहरूको भाषा खलबल पारिदिऊ र तिनीहरूले एकअर्काको बोली नबुझुन्। तब परमप्रभुले त्यहीँबाट तिनीहरूलाई जम्मै पृथ्वीभरि तितरभित्र पारिदिनुभयो र तिनीहरूले त्यो सहर बनाउन छोडिदिए। यसकारण त्यसको नाउँ बाबेल राखियो, किनभने परमप्रभुले त्यही नै सारा पृथ्वीभरिका भाषा खलबल पारिदिनु भएको थियो। त्यहीबाटै परमप्रभुले तिनीहरूलाई सारा पृथ्वीभरि तित्तर बित्तर पारिदिनुभयो। एघार अध्यायको एकदेखि नौ पदसम्म जब हामी विचार गर्छौँ, यहाँ एउटा मुख्य कुरा भइरहेको देख्दछौँ, एउटा मुख्य कुरा कि परमेश्वरले अहङ्कारी मानव विद्रोहलाई कहिले असफल हुन दिनुहुन्न। परमेश्वरले अहङ्कारी मानव विद्रोहलाई कहिले असफल हुन दिनुहुन्न। यी तपाईँलाई कसैले आज वचन के को विषयमा थियो एक वाक्यङसँग सारांशित गर्नु भनेर सोध्यो भने तपाईँले यो भन्न सक्नुहुन्छ कि परमेश्वरले अहङ्कारी मानव विद्रोहलाई कहिले सफल हुन दिनुहुन्न। आजको वचनको दुईवटा बुधाहरू हुनेछन्। यदि तपाईँले आफ्नो कपीमा अथवा बुलेटिनको पछाडि टिपिरहनु भएको छ भने दुईवटा कुरा लेख्नुहोस्। पहिलो, मानिसको अहङ्कार द प्राइड अफ म्यान ओर म्यान्स प्राइड, र दोस्रो मानिस परमेश्वरको हस्तक्षेप। मानिसको अहङ्कार अनि परमेश्वरको हस्तक्षेप, म्यान्स एरोगेन्स अनि गड्स इन्टरभेन्सन। ओके, दुईवटा बुधाहरू। पहिलो हामी हेर्नेछौँ मानिसको अहङ्कार। हामी यहाँ सुरुमा मानिसको अहङ्कार, ईश्वरहीन मानव एकता र बसोबासमा देख्दछौँ। यहाँ मानव एकता सम्बन्धी मोसाको विवरण संक्षिप्त तर जानकारीमूलक छ। पद एक र दुईमा हेर्नुहोस् न, त्यस बेला जम्मै पृथ्वीमा एउटै भाषा र एकै खालको बोली थिए। मानिसहरू पूर्वतिरबाट सर्दै जाँदा सिनार देशमा एउटा मैदान भेट्टाएर त्यहीँ बसोबास गरे। त्यहाँ भाषिक एकता थियो, सबैले एउटै भाषा बोल्थे। तर भाषिक एकतालाई ईश्वरीय एकता प्रवर्धन गर्न प्रयोग गर्नुको सट्टा तिनीहरूले पाप र विद्रोह प्रवर्धन गर्न, प्रमोट गर्न प्रयोग गरे। विचार गर्नुहोस् न, तिनीहरूको एकताको केन्द्रमा के थियो? परमेश्वर होइन, भाषा थियो, केवल भाषा थियो। यसलाई हाम्रो निम्ति के अर्थ लाग्छ? यसको अर्थ हामी मानव केन्द्रित एकतालाई लिएर सतर्क हुनुपर्दछ। बाहिर चर्चभित्र हामीले एकता खोज्नुपर्छ, यो राम्रो कुरा हो, एकतामा बस्नु राम्रो कुरा हो, तर यो भाषा, जाति, वर्ग, पेसा र उमेरमा आधारित नभई परमेश्वरमा आधारित हुनुपर्दछ। येशु ख्रिस्टको सुसमाचारले हामीलाई एकतामा बाँध्नुपर्दछ र सुसमाचार नै हाम्रो एकताको केन्द्रमा कायम रहनुपर्दछ। सुसमाचारको एकतालाई भङ्ग गर्न खोज्ने जुनसुकै प्रयासले परमेश्वरको अपमान गर्दछ। त्यसकारण एक जातीय वा वर्गीय चर्च सुसमाचारको निम्ति बाधा हो। यदि कुनै चर्च राई चर्च भनेर चिनिन्छ भने त्यो चर्च सुसमाचारको निम्ति बाधा हो। वास्तवमा भन्नुपर्दा त्यो सुसमाचारको विरुद्धमा छ। यहाँनिर मानिस एकताको बिचमा ईश्वर हामी देख्दैनौँ। दोस्रो, यहाँनिर केवल मानव एकतामा मात्र यहाँनिर उनीहरूको हामी प्राइड, घमण्ड, अहङ्कार देख्दैनौँ, तर उनीहरूको बसोबासमा पनि हामी त्यो देख्दछौँ। तिनीहरूको बसोबासमा पनि त्यहाँ समस्या थियो। तपाईँलाई थाहा छ, परमेश्वरले आदम र हव्वालाई फल्दै फुल्दै वृद्धि हुँदै र पृथ्वीमा भरिँदै जान आज्ञा दिनुभएको थियो। जल प्रलयपछि त्यही आज्ञा परमेश्वरले फेरि नवालासँग दोहोऱ्याउनुभयो। मानिसहरूले पृथ्वी भरून् भन्ने परमेश्वरको इच्छा थियो, तर पद दुईले के भन्दछ बाइबलमा हेर्नुहोस् त, मानिसहरू पूर्वतिरबाट सर्दै जाँदा सिनार देशमा एउटा मैदान भेटेर त्यहीँ बसोबास गरे। यो स्थायी बसोबास थियो र यो परमेश्वरको इच्छा र आज्ञाको ठिक विपरीत थियो। परमेश्वर चाहनुहुन्थ्यो कि मानिस फल्दै फुल्दै वृद्धि हुँदै जाउन्, तर मानिस भन्थ्यो हामी एकै ठाउँ बस्नुपर्छ, हामी छरपष्ट हुनु हुँदैन। यहाँनिर उनीहरूको मानव एकतामा र मानव बसोबासमा हामी परमेश्वरको विरुद्धमा विद्रोह देख्दछौँ। यो अहङ्कार हो। त्यति मात्र होइन, संयुक्त यहाँनिर विद्रोही प्रयास पनि देख्दछौँ। संयुक्त विद्रोही प्रयास, पद तिन र चार तिनीहरूले आपसमा भने, लौ हामीहरू इँट बनाएर पोलौँ, ढुङ्गाको सट्टा इँट र हिलोको सट्टा अलकत्र तिनीहरूले प्रयोग गरे। तब तिनीहरूले भने, लौ हामी आफ्नो निम्ति एउटा सहर र स्वर्गैसम्म पुग्ने एउटा धरहरा बनाऊ अनि आफ्नो नाउँ राखौँ र हामी पृथ्वीभरि जताततै नछरियौँ। तिनीहरू किन एक ठाउँ बेला भएका छन्? ताकि हामी कतै पनि नछरियौँ, हामी यहीँ बसौँ। यहाँनिर बेबिलोनी एउटा परिवारको वार्तालाप तपाईँले सुनिराख्नु भएको छ, मानव एउटा परिवारको सरसल्लाह तपाईँले कान थापेर सुनिराख्नु भए जस्तै एउटा बेबिलोनी परिवारको यहाँनिर तपाईँले कुराकानी सुनिराख्नु भएको छ, तिनीहरूले के भनिरहेको छन्, तिनीहरू के कस्तो सल्लाह गरिरहेको छ, के षड्यन्त्र गरिरहेको छन्, यहाँ स्पष्ट तपाईँले सुनिराख्नु भएको छ। तीन र चारले तिनीहरूको सामूहिक साहसलाई, हिम्मतलाई व्यक्त गर्दछ। तपाईँले एउटा कुरा ख्याल गर्नुभयो कि तिनीहरूले ढुङ्गाको सट्टा र हिलोको सट्टा अलगत्र प्रयोग गरे भनेर मूसाले हामीले बताउँछन्। यसको दुईवटा अर्थ हुनसक्छ। पहिलो, इस्रायलहरूले प्राय ढुङ्गा र इँटाको ढुङ्गा र माटोको प्रयोग गर्थे, तर यिनीहरूले त्यो गर्न चाहेनन्। यिनीहरूले ढुङ्गा र माटो प्रयोग गर्न चाहेनन्। दोस्रो, सायद यिनीहरूसँग ती ढुङ्गा र माटो अथवा हिलो दुवै थिएन, नभएको कारणले गर्दाखेरि उनीहरूले इँटा बनाउन उनीहरूले सुरु गरे। यसको अर्थ तिनीहरूसँग निर्माण सामग्रीहरूको अभाव र कठिनाइ थियो। धरारा बनाउन चाहन्थे, सहर बनाउन चाहन्थे, तर तिनीहरूसँग सामग्री थिएन। जुन सामग्री इस्रायलहरू जो शत्रुहरू हुन् उनीहरूले प्रयोग गर्थे, त्यो उनीहरूले प्रयोग गर्न चाहँदैन थिए। तर जुन सामग्री उनीहरू प्रयोग गर्न अथवा उनीहरूले जसरी बनाउन चाहन्थे, त्यसको निम्ति त्यहाँनिर पर्याप्त सामग्रीहरू थिएन। यसले के अर्थ लाग्छ भन्दाखेरि, त्यहाँनिर कठिनाइ थियो, अभाव थियो, तर पनि तिनीहरूले त्यसको सामना गर्न तत्पर भए। तिनीहरू त्यो दुवैको सामना गर्न एकदमै तत्पर थिए। प्राय जब हाम्रो निर्माण कार्यमा सामग्रीहरूको अभाव हुन्छ, हामी निर्माण गर्न छोडिदिन्छौँ। तर त्यसको बावजुद पनि यी मानिसहरू यति लागि परिरहेका छन् कि तिनीहरूले अब इँटा बनाउन सुरु गरे। उनीहरूले ढुङ्गाको सट्टा इँट र हिलोको सट्टा अलकत्र प्रयोग गरे भने मसाले भन्दछन्। वास्तवमा अभावले तिनीहरूलाई आविष्कारतर्फ डोर्यायो। तर मूसाले यहाँ तिनीहरूको सृजनशीलताको प्रशंसा गरिरहेको छैनन्, बरु उनले तिनीहरूको धार्मिक उपलब्धि र सांस्कृतिक घमण्डको उपहास गर्ने खिल्ली उडाउने उद्देश्यले यहाँ लेखिरहेका छन्। एउटा टिप्पणीले यसरी भन्दछ कि प्राचीन मोहरामा छापमा एउटा दृश्य हुने गर्थ्यो जसमा बेबुलोनीहरूको देवताहरू माटो मिसिरहेको, भर्याङ चढिरहेको, अलकत्र बोकिरहेको र इट्टा माथि एकअर्कालाई दिइरहेको चित्र छ। यसको अर्थ जब मूसाले हामीलाई यहाँ बताउँदछन् कि तिनीहरूले ढुङ्गाको सट्टा इँट र हिलोको सट्टा अलगत्र प्रयोग गरे, यसको अर्थ मूसा तिनीहरूको उपहास गरिरहेका छन्। तर तिनीहरू सहर र धरहरा निर्माण गर्न किन त्यति धेरै समर्पित थिए? तिनीहरूलाई सहर र धरहराको किन खाँचो थियो? यसको पछाडिको उद्देश्य के थियो? यो निर्माण कार्यको पछाडिको अभिप्राय के थियो? इन्टेन्सन के थियो? पचारले हामीलाई बताउँदछ। पचारलाई हेर्नुहोस् न, लौ हामी आफ्नो निम्ति एउटा सहर र स्वर्गैसम्म पुग्ने एउटा धरहरा बनाऊ अनि आफ्नो नाउँ राखौँ र हामी पृथ्वीभरि जताततै नछरियौँ। उद्देश्य तपाईँले देख्नु हुँदैछ, दुईवटा उद्देश्य छ यहाँ। सहर र धरहरा निर्माणको पछाडि त्यहाँ दुईवटा उद्देश्य छ। पहिलो उद्देश्य सुरक्षा हो भने दोस्रो उद्देश्य नाउँ हो। उनीहरू सुरक्षा चाहन्थे अनि उनीहरू आफ्नो नाउँ कायम राख्न चाहन्थे। पहिलो हामी हेर्दैछौँ, पहिलो उद्देश्य, पहिलो अभिप्राय सुरक्षा। तिनीहरूले एउटा सहर बनाउन चाहन्थे किनकि तिनीहरू पृथ्वीमा जताततै छरिन चाहँदैन थिए। तिनीहरूले भविष्यमा छरपुष्ट हुने धारणा कहाँ पाए हामीलाई थाहा छैन। सायद नोवाले उनीहरूलाई चेतावनी दिएको हुनसक्छ, वा मानिस जातिको द्रुत जनसङ्ख्या वृद्धिको कारण तिनीहरूलाई यो महसुस भएको हुनसक्छ कि यसरी अब हामी सधैँभरि एकै ठाउँ लामो समयसँग बस्न सक्दैनौँ, हामी एक दिन छरपष्ट हुनेछौँ। यो सम्भावना सायद उनीहरूले देखेको हुनसक्छ र तिनीहरूले धरहरा र सहर बनाउन सुरु गरे। जे होस्, तिनीहरू छरपष्ट हुन चाहँदैन थियो, यो कुरा स्पष्ट छ। तिनीहरू फल्दै फुल्दै वृद्धि हुँदै पृथ्वी भरिँदै जाने परमेश्वरको आज्ञाको विरुद्धमा थिए भन्ने कुरा स्पष्ट छ। तिनीहरूको निम्ति पृथ्वीमा जताततै छरिनु भनेको असुरक्षित हुनु थियो, त्यसकारण तिनीहरू सहर बनाउन चाहन्थे। कैन जस्तो तिनीहरू डराइरहेका थिए, म पृथ्वीमा बिना चयनको डुल्लो आउनेछु र मलाई फेला पार्ने जोसुले पनि मलाई मार्नेछ, यो भए ती बेबिलोनीहरूमा पनि थियो। तिनीहरूले सहर निर्माण गरे किनकि तिनीहरूको लागि सहरको अर्थ शरण स्थान र सुरक्षा थियो। तिनीहरूले आफ्नो सुरक्षा र शरण स्थान सहरमा देखेको थियो, तिनीहरूले आफैले बनाउन सक्ने सहरमा देखेको थियो। अनि तपाईँ नि, तपाईँ आफ्नो सुरक्षा कहाँ देख्नुहुन्छ? तपाईँको शरण स्थान र सुरक्षाको सहर कुन हो? के यो धन सम्पत्ति हो? के यो सरकारी जागिर हो? यसले तपाईँको भविष्य सुरक्षित गर्छ? के यो विकसित देश हो? अस्ट्रेलिया, अमेरिका हो? यो के, यो सम्बन्ध हो? तपाईँको सुरक्षा र शरण स्थानको सहर के हो? तपाईँ आफ्नो भविष्य, आफ्नो सुरक्षा कहाँ देख्नुहुँदैछ? मानव निर्मित सहरहरूमा? तपाईँ कुन सहर निर्माण गर्नमा व्यस्त हुनुहुन्छ हिजो आज? यसबारेमा सोच्नुहोस् प्रियहरू, यसबारेमा ध्यान दिनुहोस्। वा तपाईँलाई कुन कुराको डर लाग्छ? के कुराको तपाईँलाई डर लाग्छ? कुन कुराले तपाईँको निन्द्रा लुट्छ? त्यो नै तपाईँको सुरक्षाको सहर हो, त्यो नै तपाईँको सुरक्षाको सहर हो। तपाईँले चाँडै बुझ्नुहुनेछ कि त्यो केवल एउटा झुटो सुरक्षा मात्र हो। प्रियहरू, यो कुरा हामीले ध्यान राख्नु पर्दछ कि आदम र हव्वाले बगैँचामा आनन्द लिएको सुरक्षा केवल ख्रिस्टमा, केवल ख्रिस्टमा मात्र पुनः प्राप्त गर्न सकिन्छ। ख्रिस्ट बाहिर होइन, मानव निर्मित सहरमा होइन, विकसित देशमा होइन, सरकारी जागिरमा होइन, धन सम्पत्तिमा होइन, केवल ख्रिस्टमा त्यो सुरक्षा पुनः प्राप्त गर्न सकिन्छ। कि तपाईँ आफ्नो सुरक्षा अरू केही बाहिरको कुरामा देख्नुहुँदैछ भने तपाईँ भ्रममा हुनुहुन्छ, यी बेबिलोनियनहरू जस्तै तपाईँ भ्रममा हुनुहुन्छ। तिनीहरूले सहर बनाए किनकि सहरमा तिनीहरूले आफ्नो सुरक्षा देखे। सहर मात्र बनाएनन्, तिनीहरूले धरहरा पनि बनाए। दोस्रो, तिनीहरूले स्वर्गसम्म पुग्ने एउटा धरहरा बनाए। किन बनाए? किनकि तिनीहरू आफ्नो नाउँ राख्न चाहन्थे। यहाँ धरहरा भन्ने बित्तिकै 2072 सालमा भूकम्पले भत्काएको काठमाडौँको नौ तले धरहरा तपाईँको मनमा आउला। तर बाबेलको धरहरा अथवा बेबिलोनको धरहरा बेग्लै किसिमको धरहरा थियो। यो टाइग्रिस युफ्रेटिस, यो दुईवटा नदी छ, यी नदी बिच अवस्थित ऐतिहासिक क्षेत्र, यसलाई प्राचीन मेसोपोटामिया भन्छ, त्यहाँ पाइने झट्टै हेर्दा मन्दिर जस्तो देखिने धेरै सिडीहरू भएको आयतकार आकारको धरहरा जस्तो थियो, जसलाई जिगराट भनिन्थ्यो। यो काठमाडौँको नौतले धरहरा भन्दा बेग्लै किसिमको थियो। यो एक उच्च विशाल र ठोस इट्टाले बनिएको ठुलो संरचना थियो। अनि मानव धरहरा मानव स्वतन्त्रताको धरहरा मानव स्वतन्त्रताको प्रतीक थियो। धरहराले मानिसको स्वतन्त्रतालाई देखाउँदथ्यो, प्रतिबिम्बित गर्दथ्यो। धरहरा निर्माण पछाडिको उद्देश्य भनेको परमेश्वरसँग पुग्नु, परमेश्वरसँग सम्म पुग्नु वा परमेश्वरलाई नै विस्थापित गर्नु थियो। बगैँचामा आदम र हव्वाले के गरेको थियो हामीलाई थाहा छ। तिनीहरूले परमेश्वरको अधिकार हडप्ने कोसिस गरेको थिए र यी बेबिलोनियनहरूले पनि परमेश्वरको अधिकार हडप्ने कोसिस गर्दै थिए। तिनीहरू शक्ति र स्वतन्त्रता चाहन्थे। तिनीहरूले ठानेको तिनीहरू आत्मनिर्भर थिए। तिनीहरूलाई परमेश्वरको कुनै खाँचो छैन भने तिनीहरूले विश्वास गरे। तिनीहरूको दृढ सङ्कल्पलाई यहाँ विचार गर्नुहोस् न, के भन्दैछन्? लौ, हामीहरू इटा बनाएर पोलौँ र हामी आफ्नो निम्ति एउटा सहर र स्वर्गसम्म पुग्ने एउटा धरहरा बनाऊ। तिनीहरू के भन्दैछ? तिनीहरू भन्दैछ कि हामी गर्न सक्छौँ, वी डोन्ट निड गड, हामीलाई परमेश्वर चाहिँदैन, टुगेदर वी क्यान। यो स्लोगन, यो तपाईँले नारा जताततै सुन्नुहुन्छ, यही नारा तिनीहरूले पनि लगाइरहेको थिए। वी क्यान डु इट, हामी गर्न सक्छौँ, हामीलाई ईश्वर चाहिँदैन, हामी स्वतन्त्र छौँ, हामी सक्षम छौँ। के आजको मानिसहरू पनि यसरी नै कुरा गर्दैनन् र यसरी नै फुटनी लगाउँदैनन् र? हामी सँगै जे पनि गर्न सक्छौँ, हामी ईश्वरको, हामीलाई ईश्वरको आवश्यकता छैन, मानिसै ईश्वर हो। हामीसँग विकसित मेडिकल र प्रविधि छ, हामीसँग अहिले त कोरोना भाइरस विरुद्धमा खोप पनि छ, मानिसले के गर्न सक्दैन? तर खोप लगाएपछि पनि मास्क अझै लगाउनुपर्छ र सामाजिक दूरी अझै कायम चाहिँ फेरि गर्नै पर्छ। तर बाइबल यस्ता फुटनीहरूलाई अरू केही नभएर मानव अहङ्कारको प्रतीक ठान्दछ। यो केवल मानव घमण्ड हो, केवल यो मानव अहङ्कार हो, यो परमेश्वरको विरुद्धमा गरेको विद्रोह हो, यो बाबेल अथवा बेबिलोनको हृदय हो। ए, तपाईँ सोच्नुहुन्छ आई डोन्ट निड गड, मलाई परमेश्वर चाहिँदैन, यसको अर्थ तपाईँमा पनि बाबेलको हृदय छ। ईश्वर शास्त्री टोम श्राइनर भन्नुहुन्छ, धरहराले परमेश्वर केन्द्रवादको सट्टा मानव केन्द्रवादको सर्वोच्चतालाई प्रतिनिधित्व गर्यो। तिनीहरूले परमेश्वरको नाउँ राख्ने उद्देश्यले जिउनुको सट्टा आफ्नै नाउँ राख्न धरहरा बनाए। आफ्ना पुर्खाहरू नेफिलिमहरू चाहिँ जुन छ अध्यायमा हामी पढ्न पाउँदछौँ, तिनीहरू पनि उहिलेका सुरवीर नाउँ चलेका मानिसहरू कहलाइन चाहन्थे। आधुनिक भाषामा भन्नुपर्दा तिनीहरू भाइरल बन्न चाहन्थे। तिनीहरू समाचारको मुख्य खबर बन्न चाहन्थे, तिनीहरूको सुप्रतिष्ठता सुप्रसिद्धता युट्युब फेसबुक र टिभी जताततै छाएको चाहन्थे, सबैले उनीहरूको गीत गाएको चाहन्थे। तिनीहरू खेलकुद चलचित्र सङ्गीत र राजनीतिको क्षेत्रमा आफ्नो नाउँ र पहिचान बनाउन खोज्नेहरूभन्दा कम थिएनन्। अनि तपाईँ नि, तपाईँको बाबेलको धरहरा के हो? के तपाईँ आफ्नै नाउँ कमाउने र कायम राख्ने कोसिस त गर्दै हुनु छैन? तपाईँको अध्ययन, तपाईँको काम, सेवाकाई र तालिमको लक्ष्य के हो? तपाईँ जे गर्दै गर्दै हुनुहुन्छ के को लागि गर्नुहुँदैछ? कसको लागि गर्नुहुँदैछ? आफ्नो लागि, आफ्नो बाबा आमाको लागि, राष्ट्रको लागि कि परमेश्वरको लागि? तपाईँको लागि कसको नाउँले बढी स्वर्ग राख्दछ? तपाईँको आफ्नै नाउँले कि परमेश्वरको नाउँले? प्रिय, परमेश्वरले हामीलाई किन बनाउनु भयो? परमेश्वरले हामीलाई किन बनाउनु भयो? ताकि हाम्रो आफ्नो नाउँ कायम राख्न सकौँ भनेर, ताकि हाम्रो देहान्तपछि मानिसहरूले हाम्रो शालिग बनाउन् र हामीलाई पुजुन् भनेर? होइन मेरा प्रियहरू, होइन। परमेश्वरद्वारा हामी परमेश्वरकै निम्ति बनिएका हौँ। तपाईँ मेरो अस्तित्वको प्राथमिक उद्देश्य परमेश्वरको महिमा हो। परमेश्वर हुनुहुन्छ, हामी आफै होइन, हाम्रो नाउँ होइन तर उहाँको नाउँ, हाम्रो महिमा होइन तर उहाँको महिमा, हाम्रो आफ्नै महिमा होइन, हाम्रो नाउँ होइन, हाम्रो महिमा होइन, हाम्रो राज्य होइन उहाँको राज्य। त्यसले बढी सरोकार राख्दछ, जसरी येशूले सिकाउनु भयो कि हाई हाम्रा स्वर्गमा बस्नुहुने पिता, तपाईँको नाउँ पवित्र होस्, तपाईँको राज्य होस् र तपाईँको इच्छा पुरा होस्। मेरो नाउँ, मेरो राज्य, मेरो इच्छा होइन तर परमेश्वरको नाउँ, परमेश्वरको राज्य, परमेश्वरको इच्छा, त्यसले सबैभन्दा बढी स्वर्ग राख्दछ। परमेश्वर हामीलाई बनाउनु भयो ताकि हामी उहाँको महिमाको निम्ति जिउन सकौँ भनेर, ताकि उहाँलाई हामी चिन्न सकौँ र उहाँमा हाम्रो आनन्द भेटाउन सकौँ, हाम्रो सुरक्षा पहिचान उहाँमा हामीले पाउन सकौँ भनेर। हामी यहाँ आफ्नो नाउँ कायम राख्नको निम्ति, आफ्नो बाबुआमाको इज्जतको निम्ति, नाक थाम्नको निम्ति अस्तित्वमा छैनौँ। हामी केवल परमेश्वरको निम्ति छौँ। हामी परमेश्वरका हौँ। हामी परमेश्वरको निम्ति अस्तित्वमा छौँ। हामी यहाँ उहाँको नाउँ उच्च पार्नको निम्ति अस्तित्वमा छौँ, जसले हामीलाई बनाउनु भयो र हामीलाई बचाउनु भयो। प्रियहरू, परमेश्वरको महिमा चोर नबन्नुहोस्। डोन्ट ट्राई टु बी ग्लोरी थीव्स। परमेश्वरको महिमा चोर भन्ने प्रयास नगर्नुहोस्। धरहरा निर्माणकर्ताहरूले यही गर्न खोजेको थिए। उनीहरूले आफ्नो सुरक्षा आफै बनाउन खोजेको थिए। आफ्नो नाउँ कायम राख्नलाई उनीहरूले ठुलो मेहनत गरेको, धेरै लागि परेका थिए। तर परमेश्वरले यसको बारेमा के सोच्नुभयो? परमेश्वरले कसरी प्रतिक्रिया जनाउनु भयो? परमेश्वरले के भन्नुभयो? द्याट्स इम्प्रेसिभ, एकदमै राम्रो भइरहेको छ, होइन, गुड जब। परमेश्वर त्यसरी भन्नुभयो? ठिक छ, राम्रो छ। फ्रीहरू, हाम्रा परमेश्वर, बाइबलको परमेश्वर राजा हुनुहुन्छ, जसले सबैमाथि शासन गर्नुहुन्छ। सर्वभौम राजाको रूपमा उहाँले मानिसहरूको संयुक्त विद्रोही अहङ्कारको ठिक सुरुमै हस्तक्षेप गर्नुभयो। आजको वचनको दोस्रो बुदा हामी परमेश्वरको हस्तक्षेपको बारेमा हेर्दैछौँ। पद पाँचलाई हेर्नुहोस् न। मानिसहरूका सन्तानले बनाइरहेका सहर र धरहरा हेर्नलाई परमप्रभु तल ओर्लनु भयो। के मानिसहरूका सन्तानले बनाइरहेका सहर र धरहरा हेर्नलाई परमप्रभु तल ओर्लनु भयो? मलाई लागेको थियो कि मानिसहरूले बनाएको धरहरा त स्वर्गसम्मै पुग्ने गरी अग्लो थियो, कि त्यो अग्लो थिएन कि त्यसलाई हेर्नलाई तल झर्नुपर्ने भयो? मानु कि परमेश्वर यहाँ एक मानिस चाहिँ पृथ्वीमा आफ्नो हात र घुँडा टेकेर तल निहुरेर त्यो धरहरा खोजिराख्नु भएको छ। त्यो धरहरा कहाँ छ? स्वर्गसम्म पुग्ने धरहरा कस्तो व्यङ्ग्य यहाँ देख्नुहुन्छ तपाईँ? त्यो पर्वत आरोहीले गाडेको झन्डा कहाँ छ? संसारको सबैभन्दा अग्लो सगरमाथा कहाँ छ? मानिसको घमण्ड परमेश्वरको दृष्टिकोबाट जब हेर्नुहुन्छ त्यो खोज्नुपर्छ। मानिसको उपलब्धि हेर्नलाई खोज्नुपर्छ। यो एक प्रकारको व्यङ्ग्य हो। मानिसले परमेश्वरलाई विस्थापित गर्ने या षड्यन्त्र रच्छ, तर स्वर्गमा विराजमान हुनुहुने चाहिँ हाँस्नुहुन्छ। भजन सङ्ग्रह 2 भन्दछ, उहाँ परमप्रभुले तिनीहरूको उपहास गर्नुहुन्छ। मानिसलाई लाग्छ हामीले केही नै गरिरहेको छौँ, हामीलाई ईश्वर चाहिँदैन, हामी सक्षम छौँ भने मानिसले आफ्नो घमण्डमा अहङ्कारमा केही गरेर देखाउँछ, तर परमेश्वर त्यसलाई लिएर उपहास गर्नुहुन्छ। मानिसले स्वर्गसम्म पुग्ने धरहरा बनाए, तर उक्त धरहरा हेर्नलाई परमप्रभु तल ओर्लनु पर्ने भयो। यसको अर्थ मित्रहरू, कुनै पनि धर्मले तपाईँ र मलाई स्वर्गसम्म पुग्नलाई मद्दत गर्न सक्दैन। तपाईँ स्वर्ग पुग्ने आफ्नो बाटो निर्माण गर्न सक्नुहुन्न। तपाईँका राम्रा कामहरू र तीर्थयात्राहरूले, तपाईँको चर्चको एटेन्डेन्स, बत्तिसमा तपाईँको बाइबल अध्ययन, दशंसा भेटीले तपाईँलाई स्वर्गको निम्ति, तपाईँको निम्ति स्वर्गको निम्ति टिकट कमाउन सक्दैन। परमेश्वर असीमित रूपले अतुलनीय र सर्वोच्च हुनुहुन्छ। यसै 20:22 पदमा यसरी लेखिएको छ कि उहाँ पृथ्वीको परिधिभन्दा माथि विराजमान हुनुहुन्छ, र पृथ्वीका मानिसहरू चाहिँ फटेङ्ग्रा जस्तै छन्। उहाँले आकाशलाई पर्दा चाहिँ फिजाउनुहुन्छ, अनि त्यसमा बास गर्नलाई पाल चाहिँ त्यो फैलाउनुहुन्छ। बाइबलको परमेश्वर सामु पुग्न सक्ने सबै प्रयासहरू केवल विफल प्रयासहरू हुन्, असफल प्रयास हुन्, यो विद्रोही प्रयासहरू हुन्। मानिस आफ्नो प्रयासमा स्वर्ग जान सक्दैन, परमेश्वर आफै मानिस कहाँ स्वर्गबाट तल ओर्ली आउनुपर्ने हुन्छ। र वास्तवमा परमेश्वर आजभन्दा 2000 वर्ष पहिले मानिस बनी तल ओर्ली आउनुभयो, र उहाँको नाउँ येशु ख्रीष्ट हो। येशु ख्रीष्ट जो परमेश्वर भइकन पनि मानिस बने संसारमा आउनुभयो, तर मानिस भइकन पनि मानिस बने ईश्वर बन्ने कोसिस गर्छ। हामीलाई मानिस बन्न खोज्ने, सरी, हामीलाई परमेश्वर बन्न खोज्ने, ईश्वर बन्न खोज्ने मानिसको आवश्यकता छैन, हामीलाई मानिस बन्नुहुने ईश्वरको खाँचो छ। येशु जो आजभन्दा 2000 वर्ष पछि आउनुभयो, उहाँ केवल एक गुरु हुनुहुन्थेन, उहाँ एक चङ्गाईकर्ता हुनुहुन्थेन, उहाँ केवल एक असल शिक्षक हुनुहुन्थेन, उहाँ सयौँ बाटोहरूमा त एक बाटो हुनुहुन्थेन, तर उहाँ नै परमेश्वर हुनुहुन्थ्यो, जसले तपाईँ र म सबै थोकलाई, संसारलाई, ब्रह्माण्ड, आकाशमा भएको सबै थोकलाई केवल आफ्नो वचनद्वारा बनाउनु भयो। तर 2000 वर्ष पहिले यही अद्भुत परमेश्वर, यही महान परमेश्वर, अतुलनीय र सर्वोच्च परमेश्वर मानिस बनी यस संसारमा आउनुभयो, सिद्ध जीवन जिउनुभयो, निष्पाप जीवन जिउनुभयो, तर पनि क्रुसमा तपाईँ र मेरो पापको निम्ति उहाँ मर्नुभयो। यसको अर्थ अब हामी बाबेलको धरहरा बनाइराख्न आवश्यक छैन, हामीले परमेश्वर कहाँ पुग्ने आफ्नो तर्फबाट प्रयास गरिराख्न आवश्यक छैन। परमेश्वरले हामीलाई बचाउन यस पृथ्वीमा आउनुभएको छ। यदि तपाईँ यसो बिना हुनुहुन्छ यस बिहानसम्म, यदि तपाईँले यसोलाई चिन्नु भएको छैन भने येशुमा विश्वास गर्नुहोस्, येशु ख्रीष्टमा विश्वास गर्नुहोस्, आफ्नो पाप स्वीकार गर्नुहोस् र केवल येशुमाथि भरोसा गर्नुहोस्, जो उहाँमाथि विश्वास गर्ने प्रत्येकको निम्ति आउनुभयो, जिउनुभयो, क्रुसमा मर्नुभयो, गाडिनुभयो र तेस्रो दिनमा जीवित भयो, उठ्नुभयो, उहाँ स्वर्ग फर्की जानुभएको छ र एक दिन फेरि फर्की आउनुहुनेछ, तर मर्नलाई होइन। जब उहाँ फेरि फर्किएर आउँछ, उहाँ न्याय गर्नलाई फर्की आउनुहुनेछ। हामी उत्पत्ति 11 देख्दछौँ कि परमेश्वर, परमप्रभु परमेश्वर उत्पत्ति 11 बचाउनलाई होइन, न्याय गर्नलाई ओर्लनुभयो। यहाँ परमप्रभु तल ओर्लनुभयो भन्ने वाक्यांशबाट यो कुरा स्पष्ट हुँदछ कि परमेश्वरले बेबिलोनीहरूको, उनीहरूले गरिरहेको विद्रोही प्रयासलाई व्यवस्था गर्नुभएको थिएन। परमेश्वर स्वर्गमा बसेर मानिसले गरिरहेको प्रयासलाई लेखेर उहाँले यसरी भनिराख्नु भएको थिएन कि प्रयास गर, अझै प्रयास गर, तिम्रो आफ्नै शक्तिमा म कहाँ आउन सक्छौ, अलिकति प्रयास गर, अझै एउटा इँटा थप, अझै थोरै प्रयास गर। नौ, परमेश्वर तल ओर्लनुभयो। परमेश्वर तल ओर्लनु भयो, परमेश्वर न्याय गर्नलाई तल ओर्लनु भयो, परमेश्वर ती मानिसहरूको बेबिलोनीहरूको विद्रोही प्रयासलाई लिएर उहाँ अन्जान हुनुहुन्थेन, उहाँ मौन बस्नु भएन, उहाँले तिनीहरूको पाप बढालेर लुकाउने कोसिस गर्नु भएन, तर उहाँ तल ओर्लनु भयो। यसको अर्थ प्रिय मित्रहरू, परमेश्वरले तपाईँको पापबारे पनि, परमेश्वर तपाईँको पापबारे पनि अन्जान हुनुहुन्न। मानिसहरूबाट लुकेका तपाईँका सबै पापहरू परमेश्वर जान्नुहुन्छ। उहाँलाई छल गर्ने कोसिस नगर्नुहोस्। तपाईँ आफ्नो पाप मानिसहरूको सामुबाट लुकाउन सक्नुहुन्छ, तर ढोकाको चुकुल बन्द गर्दैमा त्यसले परमेश्वरको नजर बन्द गर्न सक्दैन। परमेश्वरको सामु पाप छर्लङ्ग छ र एक दिन उहाँले ती सबै बाहिर निकाल्नुहुनेछ, उहाँले एक्सपोज गर्नुहुनेछ, बाहिर ल्याउनुहुनेछ, प्रकाशमा ल्याउनुहुनेछ। कतिचोटि यसै पृथ्वीमा, तर ग्यारेन्टीका साथ उहाँले एक दिन अनन्तको दिनमा, न्यायको दिनमा उहाँले त्यो पाप बाहिर ल्याउनुहुनेछ। यदि उहाँले तपाईँ र मेरो सबै पापलाई एउटा ठुलो फिल्म हलको जस्तै पर्दाको सामु अगाडि प्रोजेक्टर लाएर देखाइदिनुभयो भने के हुन्छ होला? त्यो दिन आउँदैछ, परमेश्वरले हरेक विद्रोहलाई सम्बोधन गर्नुहुन्छ, किनकि परमेश्वर पवित्र हुनुहुन्छ, उहाँले पापलाई नदेखे जस्तो गर्न सक्नुहुन्न, उहाँका आँखाहरू शुद्ध छन्, पवित्र छन् कि उहाँले पापलाई सहन सक्नुहुन्न। त्यही भएर पद छ र सातले भन्दछ, अनि परमप्रभुले भन्नुभयो, यदि एउटै भाषा बोल्ने एउटै जातिको स्थानमा अहिले तिनीहरूले यसो गरे भने अब तिनीहरूले एउटै सरी अनि तिनीहरूले योजना गरेको कुनै पनि कुरा असम्भव हुने छैन, आव तल ओर्लेर गई तिनीहरूको भाषा खलबल बारिदिउँ र तिनीहरूले एकअर्काको बोली नबुझुन्। यो झट्टै पढ्दाखेरि यस्तो लाग्न सक्छ कि परमेश्वर मानिसको एकतादेखि डराइरहनु भएको छ, परमेश्वर मानिसको प्रयासदेखि लिएर उहाँ डराइरहनु भएको छ, उहाँको त्यो धम्की भइरहेको छ। तर यो नसोच्नुहोस् कि परमेश्वर यहाँ मानव एकतादेखि डराइरहनु भएको छ, नसोच्नुहोस् परमेश्वर यहाँ एक राजनीतिज्ञ जस्तो गरी डराइरहनु भएको छैन। ला यदि तिनीहरू सबै एक भयो भने म के गर्ने होला? बरु परमेश्वर यहाँ मानिस जातिको भविष्यलाई लिएर आफ्नो चिन्ता फिक्री एउटा व्यक्त गर्नुहुँदैछ। तिनीहरूले योजना गरेका कुनै पनि कुरा असम्भव हुने छैन भन्नुको अर्थ, यदि मानिसहरूलाई तिनीहरूको विद्रोहमा लागिरहन दियो भने तिनीहरूले आफ्नो निम्ति झुटा धर्म, सामूहिक सुरक्षा र राजनीतिक एकरूपताको आधारमा आत्मनिर्भरताको भ्रम निर्माण गर्नेछन्, भ्रम फैलाउनेछन्। तिनीहरूलाई परमेश्वरको खाँचो पर्दैन भने तिनीहरू ठान्नेछन्, तिनीहरूले परमेश्वरलाई त्याग्नेछन् र विश्वास विश्वलाई शासन गर्न कोसिस गर्नेछन्, र तिनीहरूको भ्रममा तिनीहरू कहिले पनि परमेश्वर फर्कने परमेश्वरतिर फर्कने छैनन्, तिनीहरू सदालाई हराउनेछन्। त्यसकारण परमेश्वरले यहाँनिर हस्तक्षेप गर्नुभयो। बुझ्नुहुँदैछ कुरो? पद आठ सौ नौले भन्दछ, तब परमप्रभुले त्यहीँबाट तिनीहरूलाई जम्मै पृथ्वीभरि तित्तर बित्तर पारिदिनु भयो र तिनीहरूले त्यो सहर बनाउन छोडिदिए। परमेश्वरको न्याय साथै अनुग्रह पनि थियो। परमेश्वरको पहिलो इच्छा, सुरुकै इच्छा, मूल इच्छा यही थियो कि मानिस पृथ्वीभरि छरफष्ट हुन्, पृथ्वीभरि भरि हुन् र परमेश्वरले न्यायमा फेरि आफ्नो योजना कायम राख्नुभयो। जसै परमेश्वरले हस्तक्षेप गर्नुभयो, समुदाय र प्रविधिबाट वञ्चित भएर तिनीहरूले तिनीहरूको परियोजना यहाँ रोकियो, तिनीहरू जम्मै पृथ्वीभरि तित्तर बित्तर भए, सबै छरफष्ट भए, र यो परमेश्वरको विरोधमा जान खोज्ने हरेकको नतिजाको चित्रण हो। बेबिलोनीहरूले आफ्नो नाउँ राख्ने कोसिस गरे र वास्तवमा तिनीहरूले त्यो नाउँ राख्न सफल पनि भए, तर त्यो नाउँ तिनीहरूले चाहे अनुसारको नाउँ थिएन, तर परमेश्वरले दिनुभएको नाउँ थियो। पद नौले के भन्दछ हेर्नुहोस् न, यसकारण त्यसको ठाउँ, त्यसको नाउँ बाबेल राखियो। किन बाबेल राख्यो? किनभने परमप्रभुले त्यहीँ नै सारा पृथ्वीभरिका भाषा खलबल पारिदिनु भएको थियो, त्यहीँबाटै परमप्रभुले तिनीहरूलाई सारा पृथ्वीभरि तितरबितर पारिदिनु भयो। बाबेलको अर्थ हुन्छ मिश्रित अथवा भ्रमित, मिक्स्ड, कन्फ्युज भन्ने हुन्छ, अर्थहीन वा व्यर्थको बर्बराईको एउटा स्थान भन्ने हुन्छ। सो बेबिलोनले पृथक र तितरबितर हुने ठाउँलाई जनाउँदछ। ओके, एउटा खलबलाई खलबलाउट भएको ठाउँ, तितरबितर हुने ठाउँ, पृथक ठाउँलाई जनाउँदछ। सो धरहरा निर्माणकर्ताले कमाएको नाउँ यही थियो। तिनीहरू आफ्नो नाउँ कायम राख्न चाहन्थे र प्रभुले नाउँ दिनुभयो र त्यो नाउँ बाबेल थियो। खेन्टका अनुसार सम्पूर्ण धर्मशास्त्रको पुस्तकमा बेबिलोन मानव घमण्ड र ईश्वरहीनताको स्मारक बन्न गए जसले परमेश्वरको न्यायलाई आकर्षित गर्दछ। उत्पत्तिले सदमको दुर्दशालाई बेबिलोनसँग जोडेको छ। दानियलको पुस्तकले पनि दुष्ट बेबिलोनको साम्राज्यको महिमा र मृत्युको अभिलेख राख्दछ, बेबिलोनसँगै जोडिएको छ। त्यसै गरी नयाँ करारले पनि बेबिलोनलाई महान बेस्या, परमेश्वरका मानिसहरूलाई सताउने र अहङ्कार र पापको अवतार भनेर वर्णन गर्दछ। तपाईँले दानियल एकदेखि पाँच प्रकाश 18 अध्यायमा तपाईँले हेर्न सक्नुहुन्छ। सुप्रियहरू, मानव निर्मित, परमेश्वर रहित एकता र सुरक्षाको खोजले मानिस जातिलाई परमेश्वरको विद्रोहमा पुर्याउँछ। यी एकता त परमेश्वरको तरिकाले हुनुपर्दछ। परमेश्वरले नै मानिसलाई एकताबद्ध गर्नुपर्दछ र उहाँले यो गर्ने प्रतिज्ञा पनि वास्तवमा गर्नुभएको छ। सपन्याहा 3:9-11 पदमा यसरी लेखिएको छ। तपाईँ त्यतातिर पठाउनु पर्दैन, तपाईँ लेख्न सक्नुहुन्छ किनकि हामीलाई त्यतातिर पठाउनलाई समय छैन। म सबैको निम्ति पढिदिनेछु। सपन्याहा 3:9-11 पद, त्यस बेला देशका मानिसहरूका ओठ शुद्ध पार्नेछु, अर्थात् एउटै भाषा हुनेछ र तिनीहरू सबैले परमप्रभुका नाउँको पुकारा गरून् र काँधमा काँध मिलाएर उहाँको सेवा गरून्। कुशका नदीहरूको पारीबाट मेरो आराधना गर्नेहरू, छरपष्ट भएका मेरा प्रजाले मेरो निम्ति भेटी ल्याउनेछ। र यीशु ख्रीष्टको मृत्यु र पुनरुत्थानपछि पेन्तिकोसको दिनमा परमप्रभु परमेश्वरले आफ्नो प्रतिज्ञा पुरा गर्नुभयो। जसै भाषाको अवरोध उहाँले हटाउनुभयो र हजारौंलाई उहाँले बचाउनुभयो र मण्डलीमा थपिदिनुभयो। बाबेलको खलबल र तितरबितरलाई परमेश्वरले उल्टाउनुभयो र आज स्थानीय चर्चमा, मण्डलीमा हामी यो स्पष्ट देख्न सक्दछौँ। हामी छरपष्ट भएका मानिसहरूलाई परमेश्वरले एक ठाउँ ख्रिस्टमा जम्मा गर्नुभएको छ, ल्याउनु भएको छ। मण्डली परमेश्वरको त्यो महिमाको प्रदर्शन हो। र प्रकाश 7:9 युहन्नाले त्यो भविष्यको एउटा दर्शन देख्छन् कि एक दिन भविष्यमा परमेश्वरले हरेक जाति, सबै कुलहरू, मानिसहरू, भाषा बोल्नेहरूलाई ख्रिस्टमा एकतामा बाँध्नुहुनेछ। भविष्यमा एक दिन पापको विनाश हुनेछ र जातिहरूमा पूर्ण एकता कायम हुनेछ। स्वर्त हामीले एउटा प्रश्न सोध्नुपर्छ कि हाम्रो चर्चले त्यो भविष्यको स्वर्गको एकतालाई आज यस पृथ्वीमा देखाइरहेको छ, झल्काइरहेको छ, प्रदर्शन गरिरहेको छ कि हाम्रो चर्चले स्वर्गको प्रतिनिधित्व गरिरहेको छ, जुन स्वर्गमा त्यहाँ हरेक जाति, सबै कुल, भाषा बोल्ने मानिसहरू एकै ठाउँ हुनेछन्। कि त्यो मण्डली, आजको हाम्रो मण्डली त्यो देखाइरहेको छ, त्यो स्वर्गको त्यो पूर्व स्वाद मण्डलीले दिन सकिरहेको छ, दिनुपर्ने हो वास्तवमा। किनकि स्वर्ग सबै किसिमको मानिसले, भाषा बोल्ने जाति कुलका मानिसहरूले भरिने हो भने आज मण्डली पनि त्यसरी नै भरिनुपर्छ। त्यसकारण प्रियहरू, यदि एउटा कुनै पनि मण्डलीको केन्द्रमा केवल भाषा छ, मैले अघि पनि भनिरहेको छु कि कुनै पनि मण्डली यदि एउटा भाषा, एउटा जातिबाट चिनिन्छ भने त्यो पक्कै पनि स्वर्ग जस्तो देखिँदैन। सुसमाचारले अनेक जातिलाई एक ठाउँमा भेला गर्छ र एउटै जाति बनाउनु पर्ने हो, तर हामी त्यो गर्न चाहँदैनौँ। आज मण्डलीहरू यो एकता केन्द्रमा जात छ, भाषा छ, होइन र ब्राह्मीण चर्च, राई चर्च, शेर्पा चर्च, तर ती सबै एकै ठाउँ हुनुपर्ने हो किनकि एक दिन ती सबै एकै ठाउँ हुनेछन् स्वर्गमा। आज पृथ्वीमा त्यो पूर्व स्वाद देखिनुपर्ने हो। कुनै पनि मण्डली एउटा जातबाट, एउटा नाउँबाट चिनिनु बाइबलको विरुद्ध हो। हाम्रो चर्चको बारे हामी के भन्न सक्छौँ? हाम्रो एकता त्यो केन्द्रमा के छ? जब तपाईँ सङ्गति सकेपछि कुरा गर्नुहुन्छ कि तपाईँ खालि आफ्नै जातकोसँग गएर कुरा गर्नुहुन्छ कि अरूहरूसँग पनि कुरा गर्नुहुन्छ, जोसँग तपाईँ प्रायः बोल्नुहुन्छ उसैसँग मात्र तपाईँको कुराकानी हुन्छ कि तपाईँ अरू नयाँ मानिसहरूसँग, तपाईँभन्दा फरक स्तरको, फरक जात, फरक वर्गको मानिससँग गएर कुरा गर्नुहुन्छ? यो सोच्नुपर्ने कुरा हो, आफूलाई जाँच्नुपर्ने कुरा हो। निष्कर्षमा प्रियहरू, अक्सर भन्ने गरिन्छ कि एकता नै शक्ति हो, एकता नै बल हो, तर बाबेलको सन्दर्भमा भने यो एकता विद्रोह थियो। मानिसहरू सहर धरहरा निर्माण गर्न एकजुट भए, तिनीहरू सुरक्षा र आफ्नो नाउँ कायम राख्न चाहन्थे, तर यो केवल एक असफल प्रयास मात्र थियो। के त्यहाँ कुनै अब आशा छ? छ मेरो प्रियहरू, बाइबलले अर्को एउटा यस्तो सहरको पनि कुरा गर्दछ जसको निर्माणकर्ता परमेश्वर आफै हुनुहुन्छ। प्रकाशको पुस्तकमा एउटा यस्तो पवित्र सहरको वर्णन गरिएको छ जुन सहर यूहन्नाले स्वर्गबाट तल झर्दै गरेको देख्छन्। म पढ्नेछु यूहन्ना प्रकाश 21 अध्याय। तिनले मलाई पवित्र आत्मामा एउटा ठुलो र उच्च पर्वतमा लगे र परमेश्वरबाट स्वर्गदेखि तलतिर झरिरहेको पवित्र सहर यरुसलेम मलाई देखाए। प्रत्येक ढोका मोतीको थियो, त्यस सहरको सडक चहकिलो सिसा जस्तै निखुर सुनको थियो। मैले त्यस सहरमा कुनै मन्दिर देखिनँ किनकि त्यहाँको मन्दिर स्वयं परमेश्वर सर्वशक्तिमान र थुमा नै हुनुहुन्थ्यो हुनुहुन्छ। त्यो सहर उज्यालो गराउन सूर्य र चन्द्रमाको खाँचो छैन किनभने परमेश्वरको महिमा नै त्यसको उज्यालो हो। त्यहाँको बत्ती चाहिँ थुमा आफै हुनुहुन्छ। त्यहाँकै उज्यालोमा जाति जातिहरू हिँडुल गर्नेछन्। पृथ्वीका राजाहरूले आफ्ना वैभव त्यसमा ल्याउनेछन्। दिनमा त्यसका ढोकाहरू कुनै किसिमले बन्द हुने छैनन् र त्यहाँ रात नै हुने छैनन्। तिनीहरूले जाति जातिहरूको वैभव र सम्मान त्यसभित्र ल्याउनेछन्। प्रियहरू, हाम्रो सुरक्षा त्यस सहरमा छ, त्यो पवित्र सहरमा, परमेश्वरले निर्माण गर्नुहुने सहरमा। मानिसको सहरमा अब आफ्नो सुरक्षा खोज्न छोडिदिनुहोस्। मानिसको सहरमा आफ्नो आशा राख्न त्यागिदिनुहोस्। मानिसको सहर सुरक्षित छैन प्रियहरू, सुरक्षाको मिराजको पिछा गर्न छाडिदिनुहोस्। यो संसारमै आफ्नो बसोबास बनाउने कोसिस नगर्नुहोस्। त्यस गरी प्रियहरू, जब तपाईँ आफ्नो नाउँको बारेमा चिन्ता गर्नुहुन्छ, अब तपाईँ र मेरो निम्ति गुड न्युज यही छ कि खुसीको खबर यही छ कि तपाईँ र म आफ्नो नाउँ राख्नलाई तल्लीन हुनु पर्दैन, तपाईँ र मैले आफ्नो पहिचान बनाइराख्नु पर्दैन, विश्व कीर्तिमान कायम राख्नु पर्दैन तपाईँ र मैले। तपाईँ र मेरो बारेमा परमेश्वरले जाने, संसारले तपाईँ र मलाई चिनिराख्नु आवश्यक छैन, परमेश्वरले हामीलाई चिन्नुहुन्छ। तपाईँ र मेरो पहिचान पहिल्यै बनिसकेको छ, तपाईँ र मेरो पहिचान ख्रिस्टमा छ। तपाईँ र मेरो पहिचान ख्रिस्ट हुनुहुन्छ। तपाईँ र मेरो पहिचान ख्रिस्ट बाहेक अरू केही हुन सक्दैन। तपाईँको पहिचान ख्रिस्ट हो। आमाहरू, तपाईँको पहिचान ख्रिस्ट हो। तपाईँ आमा हुनुभन्दा अगाडि तपाईँको पहिचान ख्रिस्टमा छ। विद्यार्थीहरू, तपाईँ विद्यार्थी हुनुभन्दा पहिले तपाईँको पहिचान, तपाईँ ख्रिस्टियन हो, तपाईँ परमेश्वरको जनहरू हो। हामी सबैजना यहाँ, हामी कुन ठाउँमा, हामी कुन काम गर्छौँ, के कुन व्यवसायमै गर्छौँ, सायद तपाईँ खेलाडी हुनुहुन्छ होला, तपाईँ सङ्गीतकार हुनुहुन्छ होला, तपाईँ हस्पिटलमा काम गर्नुहुन्छ होला, तपाईँ जहाँ जे भए पनि तपाईँ र मेरो पहिचान संसारले दिँदैन तर ख्रिस्टले दिनुहुन्छ। कलासी 3:2-3 भन्दछ, माथिको कुरामा मन लगाओ, पृथ्वीमा भएको कुरामा होइन। किन? किनभने तिमीहरू मरेका छौ र तिमीहरूको जीवन परमेश्वरमा ख्रिस्टसँग लुकाइएको छ। हाम्रो पहिचान ख्रिस्ट हुनुहुन्छ। हाम्रो पहिचान र सुरक्षा दुवै ख्रिस्टमा छन्। त तपाईँको र मेरो निम्ति प्रश्न, के तपाईँ ख्रिस्टमा हुनुहुन्छ? आउनुहोस् हामी प्रार्थना गरौँ।